आपकी राह क्या कहते हैं आपकी राह क्या कहते हैं आपकी राह क्या कहते हैं आप।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام آپ کی رائے کے ساتھ حاضر ہیں اور الحمدللہ آج بھی ہمارے ساتھ پینل موجود ہے، اسد مدنی بھائی موجود ہیں، سید وقار مدنی موجود ہیں اور ہمارے ساتھ دانش مرزا موجود ہیں اور الحمدللہ حسب معمول عبد الواجد مدنی بھی ہمارے ساتھ موجود ہیں اور پروگرام کا وہی فارمیٹ ہے۔ انشاءاللہ آج بھی کچھ ایسی پکچرز اور تصاویر ہم لے کر آئے ہیں کہ جو سوچنے پہ مجبور بھی کریں گی اور انشاءاللہ ایک پازیٹیو وے میں مختلف رائے بھی ملے گی جس سے ہمیں اپنی دنیا اور میں امید کرتا ہوں آخرت بھی سنوارنے میں مدد ملے گی۔ نبی کریم رؤوف رحیم صلی اللہ تعالی علیہ وسلم کا فرمان عالی شان ہے، جو شخص مجھ پر 100 مرتبہ درود پاک پڑھے گا اللہ پاک اس کی دونوں آنکھوں کے درمیان لکھ دے گا کہ یہ شخص نفاق اور جہنم کی آگ سے آزاد ہے اور اسے بروز قیامت شہدا کے ساتھ رکھے گا۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم۔ پروگرام کیونکہ رائے سے متعلق ہے اور رائے کا درست ہونا بہت ساری چیزوں پر منحصر ہے، جس میں سے ایک عقل کی سلامتی بھی ہے۔ حضرت سیدنا ابو دردہ رضی اللہ تعالی عنہ سے بیان کردہ ایک حدیث پاک اس حوالے سے میں چاہتا ہوں کہ آپ کے ساتھ شیئر کروں۔ حضرت سیدنا ابو دردہ رضی اللہ تعالیٰ فرماتے ہیں کہ آقا کریم صلی اللہ تعالی علیہ وسلم نے ایک بار مجھ سے ارشاد فرمایا، اے اویمر اپنی عقل میں اضافہ کرو، تمہارے قرب الہی میں بھی اضافہ ہوگا۔ میں نے عرض کی، میرے ماں باپ آپ پر قربان، میں اپنی عقل میں اضافہ کیسے کر سکتا ہوں؟ ارشاد فرمایا، اللہ پاک کی حرام کردہ باتوں سے بچو اور اس کے فرائض کو ادا کرو، عقل مند بن جاؤ گے۔ پھر اعمال صالحہ یعنی نیک اعمال کو اپنا معمول بنا لو، دنیا میں تمہاری عقل میں زیادتی ہوگی اور اللہ پاک سے تمہارے قرب میں اور عزت میں اضافہ ہوگا۔ میرے مدنی چینل کے ناظرین، عقل میں اضافے کے لیے، حافظے کے لیے اور اپنی صلاحیتوں کو، اپنی جو بھی صلاحیتیں پازیٹیو، ان کو بڑھانے کے لیے ہم مختلف ایفرٹس کر رہے ہوتے ہیں۔ یہاں پہ اللہ پاک کے آخری و پیارے نبی صلی اللہ تعالی علیہ وسلم نے ہمیں بہترین نسخہ عطا فرما دیا ہے، جس سے ہماری عقل بھی بڑھے گی انشاءاللہ، اور پھر جیسا کہ حدیث میں بیان ہوا قرب الہی بھی ملے گا، اور یہ ملے گا کس چیز سے؟ کہ اللہ کی نافرمانی سے بچیں، گناہوں سے بچیں اور نیکیاں اختیار کریں۔ جن لوگوں کی آنکھیں روشن ہیں وہ کہتے ہیں کہ واقعتاً تجربات سے یہ بات ثابت ہے کہ جو لوگ اللہ تعالی کے فرما بردار ہوتے ہیں، نیکوکار ہوتے ہیں، نیکیوں اور سنتوں کے عامل ہوتے ہیں، گناہوں سے بچتے ہیں، تو واقعتاً ان کی عقل کامل ہوتی ہے اور ان کے فیصلے درست ہوتے چلے جاتے ہیں۔ تو ہم بھی اس نیت کے ساتھ بھی اللہ تعالیٰ کی فرما برداری اختیار کریں اور گناہوں سے بچیں، کہ اللہ پاک ہماری عقل کو بھی درستی بھی عطا فرمائے اور سلامتی بھی عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم۔ بڑھتے ہیں تصویر کی طرف اور پھر مبلغین سے ہم رائے لیتے ہیں۔ پہلی تصویر شامل سلسلہ کر رہے ہیں۔ جی،
آپ کی راہ کیا کہتے ہیں، آپ کی راہ کیا کہتے ہیں۔
پہلی تصویر آ گئی ہے۔ دانش بھائی، اگر میں آپ سے پوچھوں، شروعات آپ سے کروں، تو آپ یہ بتائیں کہ کیا دیکھ رہے ہیں آپ؟
یہ ایگ ہے اور ایگ کی ڈیفرنٹ شیپس ہے کہ ہم نے اس ایگ کو کس طریقے سے یوٹیلائز کیا ہوا ہے۔
سنگولر استعمال کر رہے ہیں آپ، ایگ ہے،
مطلب ایک ایگ ہے، اس کی شیپس ہے، مطلب کہ ایگ کو ہم نے بوائل اسٹائل میں بھی یوز کیا ہے، اس کو ہم نے ہاف فرائی اور آملیٹ کے اندر بھی یوز کیا ہے، اور کیا کہتے ہیں ڈیفرنٹ اسٹائلز میں کچا بھی رکھا ہوا ہے باؤل کے اندر، तो बजायर ये नजर आ रहा है कि एक एग है उसके हम डिफरेंट स्टाइल्स में हम उसको यूज कर सकते हैं एफिशिएंटली, चाहे वो बॉयलिंग स्टाइल में हो, फ्राई स्टाइल में हो, या उसको हमने तोड़ के एक बाउल में रखा हुआ है।
मुख्तलिफ कंडीशन में इसको लेकर आए, तो इससे क्या सीखने को मिला, क्या समझा आप इस तस्वीर से, हमारे नाजरीन को आप क्या पैगाम देंगे?
जो मेरी ना की शक्ल में मुझे अब तक समझ आया इस पिक्चर को देख के, वो यही आया कि मतलब एफिशिएंटली किसी एक चीज को आप किस तरीके से यूज कर सकते हो, ये आपके अपने माइंडसेट के ऊपर है कि अगर आपको कोई चीज प्रोवाइड की जाती है और कहा जाता है कि इसको कितना एफिशिएंटली यूज करना है, तो आप उसको किस तरीके से, किस जावियों से यूज कर सकते हो उसको, और किस तरीके से उसको फ्रूटफुल बना सकते हो अपने लिए,
ठीक है, एक ही चीज को उसको हम डिफरेंट
मल्टीफ्रेंट
और मल्टीपल वेज में
किस
यूज
तरह।
कर सकते हैं और उससे बेनिफिट्स हासिल कर सकते हैं, एक पॉइंट तो ये आ गया। जी असद भाई, आप भी अंडे और एग्स ही देख रहे हैं। वैसे ये आपने कहा था एग, ये एक एग नहीं है भाई, एक दो तीन चार पाँच छ सात हैं, चल मदीना के हरूफ की नस्बत से सात अंडे। जी असद भाई, आप क्या देख रहे हैं?
जी, इसमें मैं ये देख रहा हूँ कि इंसान अपनी ज़ाहरी ग़िज़ा के लिए, लज़्ज़त के लिए एक ही चीज़ को मुख्तलिफ अंदाज़ पर बनाता है ताकि उसके टेस्ट में इजाफा हो और उसकी रग़बत बढ़े। और यूँ देखा जाए बज़ाहिर तो ये एक दुनियावी काम है कि हम अपनी लज़्ज़त के लिए, अपनी ज़रूरत के लिए और ज़ायके के लिए एक ही चीज़ को डिफरेंट करके खाना पसंद करते हैं, जबकि दीनी मामलात में हम बहुत ज़्यादा यकसानियत का शिकार रहते हैं। जो फ़राइज़ वाजिबात और इस्टेब्लिश मसाइल हैं उसमें तो ज़ाहिर है कि वही करना है जो कि इस्टेब्लिश हो चुका, लेकिन क्या अपने नेकियों के मामले में, अपने दीगर मामलात में क्या हम इतना क्रिएटिव होते हैं, क्या इतना हम सोचते हैं? वहाँ तो हम बहुत जल्दी यकसानियत का शिकार हो जाते हैं। और
उसमें
ये,
कैसे क्रिएटिव होंगे सब?
हाँ जी, मिसाल है कि किसी को एक चीज के अंदर लुत्फ नहीं आ रहा,
ठीक है,
ठीक है, या एक वक्त में कोई काम करने का जो कि अच्छा काम है, नेक काम है, मजा नहीं आ रहा, तो अपनी जरा रूटीन चेंज कर ले
ठीक है,
और दूसरे वक्त के अंदर उसको करके देख ले।
सही,
एक जगह है जहां पर आपके जो खुशू खुजू आपको हासिल नहीं हो रहा और आप वहीं पे लगे हुए हैं, तो आप जरा जगह चेंज करके देख लें। जिस तरह से इसको और दीगर गिजाओं को हम उसका टेस्ट डेवलप करते हैं,
जी
जब तक हमें उस पर लुत्फ नहीं आता, हम एक्सपेरिमेंट भी करेंगे, रेसिपी भी पूछेंगे, उसको कुछ डिफरेंट करके उसकी तरफ हम रग़बत बढ़ाएंगे।
जी
ये तो चंद जो मिसालें हैं, अब इंटरनेट पर अगर चले जाएं कोई भी सर्च करे इस पर,
जी
तो बिला मुबालगा मुझे लगता है कि कोई सैकड़ों अकसाम तो इसकी मुयस्सर होंगी। अच्छा, जो सैकड़ों हैं उस पर बस नहीं है, आज से 2-5 साल के बाद उनके अंदर भी इजाफा होगा,
होता ही रहेगा।
ठीक है। तो क्या उखरवी मामलात पर, वहां तो यानी मुताला करना है, पढ़ना है, अभी दिल नहीं लग रहा, किताब बंद करके रख लिया, मेरा तो दिल ही नहीं लगता। इवन के फराइज के बारे में भी लोग ये कहते हुए नजर आते हैं कि यार क्या करूं, मेरा तो दिल ही नहीं लगता, इसलिए उसको तर्क कर देते हैं। तो इबादत जो है उसके लिए रगबत को बढ़ाने के लिए भी तो हमें कोशिश करनी चाहिए। वहां पर तो हम मोनो स्टाइल के अंदर जो है वो
चल रहे होते,
आगे बढ़ रहे होते हैं, तो अगर हम अपनी इबादत में भी कोशिश करें और उसको किस तरह मैं अपने लिए दिलचस्प बना सकता हूं। मिसाल के तौर पर एक्सरसाइज के बारे में कहा जाता है कि रूटीन में एक्सरसाइज ना करने की एक बड़ी वजह यह है कि बंदा अकेला कोशिश करता है, नहीं हो पाता। जब दो अफराद मिलकर करते हैं, बड़ी साथ होता है, तो फिर जो है वो एक्सरसाइज होती है,
इजी भी
उसने
हो जाती है थोड़ी
अपनी दिलचस्प
वो।
भी बनाई, गपशप भी कर रहे हैं, वॉक भी कर रहे हैं। तो ऐसी अगर मेरा अकेले इबादत में दिल नहीं लग रहा, तो किसी नेक की सोबत मैंने इख्तियार की, क्या चलो अकेला मैं नहीं कर पा रहा, स्टडी में अकेला नहीं कर पा रहा, मुताला नहीं कर पा रहा, कुरान मजीद की तिलावत नहीं कर पा रहा, कुछ भी ऐसा काम है,
जी
तो क्या वहां पर उसके अंदर कुछ इजाफा जो मुझे उसकी तरफ रागिब करे, क्या वो हम करते हैं? अगर हम करें तो शायद हमारे लिए बहुत सारी इबादत आसान भी हों, हमारा दिल भी लगे। और एक वक्त आएगा, शुरू में आपको हो सकता है आर्टिफिशियल कह लें या तकल्लुफन कह लें,
जी
आपको कोशिश करनी पड़ेगी, लेकिन फिर एक वक्त आएगा कि वही चीज आपकी हैबिट और आदत में शामिल हो जाएगी।
सुभान अल्लाह, बड़ी प्यारी बात है। अल्लाह करे कि हम इबादात में भी इसी तरह लज्जत के हुसूल के लिए तड़पें जैसे खानों में तड़पते हैं। खाना लजीज ना हो तो मूड ऑफ हो जाता है। इबादत में, नेकी में, अल्लाह की फरमाबरदारी में अगर लुत्फ नहीं आ रहा, इस पर मूड ऑफ होना चाहिए और कोशिश करनी चाहिए कि किसी तरीके से शरीयत ने जो हुदूद और बाउंड्रीज दी हैं उसको इस्तेमाल करते हुए इसके अंदर भी लुत्फ लाएं और इससे भी जो है हम जिसे कहते हैं ना हलावत بزرگوں نے ایک لفظ استعمال کیا حلاوت محسوس ہوگی, تو حلاوت سے مراد ویسے تو مٹھاس ہے لیکن وہی لذت ہے کہ ان کو عبادت کر کے نیکیاں کر کے لذت فیل ہوتی ہے. اللہ کرے ہمیں بھی فیل ہونے لگے ان کے صدقے میں. جی بکار باپو کیا کہیں گے آپ؟
جی ایک تو بات وہی جو ہمارے اسد مدنی بھائی نے ارشاد فرمائی کہ عبادت میں لذت حاصل کرنے کے لیے کیا ہم مختلف کوششیں کرتے ہیں, اور ایک بڑا خوبصورت مجھے ایک جملہ یاد آیا کہ علماء نے یہ بھی لکھا ہے کہ جو یہ طریقت کا راستہ ہے یہ دراصل شریعت پر چلنے کے لیے ہی بنایا گیا ہے, اور ایک ایسا راستہ ہے کہ جس کی وجہ سے جو شریعت کے فرائض ہیں, جو احکامات ہیں, اس میں لذت پیدا ہو جاتی ہے. کیونکہ طریقت کے اندر مختلف اوراد, وظائف, اذکار, جس کے اندر پھر کچھ جو ہے وہ مکاشفات اور اس طرح کی چیزیں بھی آتی ہیں, آگے بڑھتے ہیں جب اس میں, تو دراصل پھر آدمی کو ایک مزہ بھی آنے لگتا ہے ایک طرح کا. تو اصل مقصد وہی ہے, کیونکہ طریقت پر چلنے کا اہل وہی ہے, یا طریقت اصل وہی ہے کہ جس میں جو شریعت نے لازم کرتا عبادات ہیں وہ ضرور ادا ہو رہی ہوں. تو طریقت پر جب چلتا ہے آدمی تو وہ ایک لذیذ طریقہ ہے شریعت پر چلنے کا, اور جس نے اس کو چھوڑ دیا تو پھر دراصل شریعت پر احکامات چھوڑ دیے تو طریقت پہ چل ہی نہیں رہا. تو یہاں سے ایک سیکھنے کو ملتا ہے کہ جس طریقے سے انڈے کو اتنی طریقوں سے آپ استعمال کرنے کی کوشش کر رہے تاکہ لذت بڑھے, تو یہ ایک طریقہ ہے, اس کو اپنانا چاہیے. اور اس کا بڑا اچھا ایک طریقہ جو ہے مدنی ماحول دعوت اسلامی کا ہے کہ جو طریقت کی لذتیں بھی پرووائڈ کرتا ہے. اچھا اس میں ایک اور چیز اگر آپ کہیں
کہ جو والے پوائنٹ میں ایک بات میں عرض کرنا چاہوں گا کہ کیا ہم یہ کہہ سکتے ہیں کہ جیسے لذیذ کھانا ہو اور وہ بہت ہی معیاری اور اچھے اسٹینڈرڈ کے اس میں برتنوں میں پیش کیا جائے, اس کی پریزنٹیشن بھی اچھی ہو, تو پھر اس کی لذت دوبالا ہو جاتی ہے. تو کیا ہم یہ کہہ سکتے ہیں کہ اسی طریقے سے شریعت اور طریقت کا بھی تعلق ہے کہ شرعی احکام جب طریقت کے راستے پہ چلتے ہوئے اپنائے جاتے ہیں تو ان کی لذت دوبالا ہو جاتی ہے؟
زبردست بات, یہ بھی ایک خوبصورت تعبیر انداز. اور جو اسی پر مزید اگر ہم بات کریں تو جس طرح آپ نے ہمارے دانش بھائی سے سوال کیا تھا کہ آپ اس میں کیا دیکھتے ہیں, تو اگر مجھ سے بھی یوں ہی کہیں تو میں کہوں گا اس میں بھی اللہ تبارک و تعالیٰ کی قدرتوں کا منظر نظر آتا ہے, اللہ تبارک و تعالیٰ کی شان نظر آتی ہے کہ اس نے یہ کیسی چیز بنائی ہے. یہاں مدنی چینل کے ناظرین بھی اگر غور کریں, ہم ناشتے میں جی انڈا لیا, اسلامی بہنیں بھی گھروں پر دیکھ رہی ہوں گی جی یوز کرتے ہوں گے, لیکن دیکھو تو صحیح اس کو بنانے والا کون ہے. ایک جانور کے اندر یہ کیسے بنتی ہے, مرغی کا اگر ہم انڈا یوز کرتے ہیں یہ کیا چیز ہے, اور کس طریقے کا اس کا نازک یہ خول ہوتا ہے, اور اس میں ایک چیز موجود ہے جو ہم کھائیں, اور کھانے کے لیے اتنے ڈفرینٹ اس کے طریقے موجود ہیں کہ اس کے ساتھ ہم یوز کر سکتے ہیں. اور اگر ہم اس کو یوں نہ یوز کریں اور یہ اس کے اوپر پھر مرغی جو ہے وہ ایک مدت تک بیٹھتی ہے, جو پورا پروسیس ہے, اس کے بعد پھر اسی انڈے میں سے ایک جاندار آ جاتا ہے,
چوزا آ جاتا ہے,
چوزا وہ بڑا ہوگا اس کے بعد, پھر یہ کون ہے جس نے یہ کر رہا ہے, یہ میرا رب ہے. اور اس میں ایک چیز اور علماء نے بیان کی ہے, یعنی یوں کہہ لیجئے وہ علماء جو سائنس کو بھی سمجھتے ہیں اور اللہ تبارک و تعالیٰ کی ذات پر دلائل میں اس بات کو بیان کیا ہے. ایک چیز ہو سکتا ہے آج کچھ کے لیے نئی بھی ہو, اگر ہم یہاں پر ابلا ہوا بھی انڈا رکھا ہوا ہے, آپ اس ابلے ہوئے انڈے کو اگر دیکھیں, جب آپ انڈا بوائل کریں تو آپ اس میں ایک جگہ دیکھیں گے, کونا آپ غور سے اگر کبھی دیکھیے گا, ایک جگہ ہوگی جہاں تھوڑی سی دبی ہوئی ہوگی,
ٹھیک ہے,
یہ انڈا جب ابلا ہوا ہوگا تھوڑا سا
نیبل سے اندر ہوگا,
ہاں تھوڑا سا اندر ہوگا ایک کونا
جی.
اچھا وہاں کیوں اندر ہوتا ہے؟ وہاں اس لیے ہوتا ہے کہ وہاں تھوڑی سی آکسیجن ہوتی ہے, جب وہ ابل جاتا ہے نا تو وہ آکسیجن, چونکہ پھر آپ کھولتے وہ جگہ خالی ہوتی ہے,
میلٹ ہو جاتی ہے,
اچھا پھر یہ آکسیجن ہوتی ہے. اچھا اب آپ کہیں گے یہ آکسیجن کیوں ہوتی ہے؟ اب دیکھیے یہ کائنات ایسی خود بخود نہیں بن گئی, اس کو رب نے بنایا ہے, کسی بنانے والے نے بنایا ہے. اور جب مرغی اس کو سیکتی ہے نا, ہم نے بات کی تو اس کے اندر یہ لکھا ہے کہ مرغی انڈے کی وہ سائڈ کہ جہاں وہ آکسیجن ہوتی ہے وہ اوپر رکھتی ہے. یہ مرغی کو کس نے بتایا؟ ہم نے تو اتنی تحقیق کی پتہ چلا کہ مرغی وہ کیوں رکھتی ہے اوپر, اب یہ بھی سن لیے. اس لیے کہ جب اس میں بچہ بنتا ہے اور جب وہ چوزا اپنا خول توڑتا ہے تو روح پڑ گئی, اس کو آکسیجن چاہیے اتنی دیر کے لیے کہ وہ خول توڑے اور باہر نکلے, تو اس کا منہ وہیں پر ہوتا ہے جہاں وہ آکسیجن موجود ہے, اور اتنی آکسیجن اسے ملتی ہے اور وہ خول توڑ کر منہ باہر نکالتا ہے. اگر وہ سائڈ بدل جائے گی تو پھر وہ مردہ بچہ رہے گا, زندہ باہر نہیں آئے گا. اب مرغی بھی اس کو اوپر کرتی رہتی, مرغی کو کس نے بتایا کہ یہاں پر تمہارے بچے کے لیے زندگی کی آکسیجن موجود ہے؟
خدا ہی ہے, وحدہ لا شریک.
تو ایسا نہیں ہے کہ یہ کوئی رینڈملی کوئی چیز دنیا بن گئی ہو, بلکہ بنانے والے نے بنائی ہے, اور یہ انڈے کے اندر بھی یہ دلائل موجود ہے.
واہ جی واہ, دیکھیں انڈے کے ساتھ کیسی خوبصورت باتیں ہو رہی ہیں مدنی چینل کے ناظرین. اور یوں نہیں ہے کہ فورم پورا ہے تو انشاءاللہ رائے بھی پوری لیں گے, کوئی رہ گیا تو اس کو بھی لیں گے. عبد الواجد بھائی
جی اس میں انڈے جو ہیں وہ مختلف صورتوں میں نظر آ رہے ہیں, جیسے
वो जो बाउल है उसमें अनकुक्ड है एग,
जी
उससे आगे जो है वो हाफ फ्राई है लेकिन उसका साइज छोटा है, फिर एक तरफ फुल बॉइल्ड है, फिर उसी के सामने हाफ बॉइल्ड है, फिर हाफ फ्राई है, और फिर वो जो तख्ता है हाफ फ्राई के साथ उस पे जो है वो जर्दी रखी है, तो वो सिर्फ जर्दी जो है उसको फ्राई किया गया है। अच्छा, अब आप देखें कि यहाँ एक वो अंडा है कि जो टूटा हुआ है, जिसके छिलके हैं,
जी होल पड़ा हुआ है, जी
होल पड़ा हुआ, और एक अंडा जो है वो बिल्कुल साबुत है,
जी
टूटा नहीं है,
दोनों किनारों पे दो अंडे रखे,
हाँ दोनों किनारों पे दो अंडे रखे। आप ये देखें कि जो वैरायटी हमें कुक्ड एंड हाफ कुक्ड, बॉइल्ड एंड हाफ बॉइल्ड नजर आ रही है, ये सारी वैरायटियां उस एक अंडे की हैं जो टूट चुका है,
ठीक है, यानी अंडा टूटा है,
अंडा टूटा है,
ठीक है,
और इनमें से कोई भी वैरायटी जो है वो उस सालम जो है जो टूटा नहीं है इसका उससे कोई ताल्लुक नहीं,
इसका कोई हिस्सा नहीं है, कोई हाँ, छेद हाँ, नहीं है,
जी नहीं। तो जो मैं ये समझा हूं कि बाज़ औक़ात जब किसी चीज की तामीर करनी होती है
जी,
तो पहले उसको तोड़ा जाता है,
ठीक है,
यानी ये असल में इंसानी किरदार की मिसाल है कि अहादीस मुबारका में भी आया है कि मुसलमान के बाज दर्जात ऐसे होते हैं जो उसके नसीब में होते हैं, लेकिन वो उसी वक्त उसे नसीब होते हैं जब वो सब्र करता है,
ठीक,
यानी अल्लाह ताला जब किसी मुसलमान को किसी खास दर्जे पे पहुंचाना चाहता है तो वो अपने अमल की वजह से उस दर्जे पे नहीं पहुंच सकता,
ठीक,
तो अल्लाह ताला अपनी हिकमत बालिगा के तहत उसे आजमाइश में मुबतला कर देता है, उन आजमाइशों में वो टूटता है
जी,
उन आजमाइशों में वो बिखरता है
जी,
उन आजमाइशों में जो है वो यूं समझ लें कि उसका जो दिल है वो टुकड़े टुकड़े हो जाता है, और लेकिन वो सब्र करता है
जी,
अल्लाह की तरफ रुजू लाता है, अल्लाह से वो लॉ लगाए रखता है, तो अब इस सब्र पर, इस आजमाइश पर सब्र करने की वजह से अल्लाह ताला उसको उस मकाम पर पहुंचा देता है जिस पर वो अपने अमल की वजह से बिल्कुल भी नहीं पहुंच सकता था,
ठीक,
तो यही यानी ये मिसाल अंडे की जो है वो मुसलमान की है। हजरत मूसा अलैहिस्सलाम ने अल्लाह ताला की बारगाह में अर्ज की कि या अल्लाह अगर मैं तुझे ढूंढना चाहूं तो मैं तुझे कहां पा सकता हूं, तो अल्लाह रब्बुल इज्जत की बारगाह से जवाब आया कि मैं टूटे हुए दिलों के पास होता हूं।
अल्लाह,
यानी मतलब ये है कि जो कुलूब टूटे हुए होते हैं, जो शिकिस्ता कुलूब होते हैं, जिन्हें जमाने की सख्तियों ने, परेशानियों ने बहुत ज्यादा तोड़ दिया होता है, मेरी रहमत उनके पास होती है और वो मेरे कुर्ब में होते हैं। तो आजमाइशें जो होती हैं वो इंसान को बनाती हैं,
ठीक,
और बाज लोग जो है जब आजमाइश आती है तो ऑल फॉल बकना शुरू कर देते हैं, उल्टी सीधी बातें करते हैं। तो सबसे पहली तो बात यह है कि आजमाइश जो है वो मुसलमान के लिए नुकसान का बायस नहीं है,
ठीक।
अगर हम अपने असलाफ को देखें तो जो जितने बड़े दर्जात वाले थे वो उतने ही ज्यादा बाज़ाकात आजमाइश में थे,
ठीक है।
नवासा रसूल इमाम हुसैन रदी अल्लाह ताला अन्हु की आजमाइश को सारी दुनिया जानती है
जी।
इसके अलावा औलिया कामिलीन को आप देखें तो उनकी आजमाइशें जो है उससे तारीख की किताबें भरी हुई हैं।
खुद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अपने बारे में इरशाद फरमाया इसी तरह का।
जी हाँ, तो आजमाइश जो है वो इंसान को बनाती है, और मोमिन के पास आजमाइश पर सब्र के सिवा कोई चारा नहीं है। अगर वो सब्र नहीं करेगा तो उसका नुकसान है कि जो सवाब मिलना था वो भी नहीं मिलेगा, और वो अल्लाह ताला के दोस्तों की फहरिस्त से कहीं निकल के किसी और फहरिस्त में शामिल ना हो जाए।
अल्लाह मान।
तो आजमाइशें जो है जब आए तो उन पे सब्र करना चाहिए, और टूटा हुआ अंडा हमें यही सबक दे रहा है कि दाना खाक में मिलकर गुले गुलजार होता है, तो जिसे बनाना होता है पहले उसे तोड़ा जाता है, जिस बीज से दरख्त का निकालना मकसूद होता है उसे सारे जमाने से छुपाकर मट्टी के ढेर के अंदर डाल दिया जाता है, और बजाहिर वो उसकी जलालत है, बजाहिर वो जलील हो रहा है, रुस्वा हो रहा है, पामाल हो रहा है, लेकिन थोड़े अरसे के बाद उसी बीज से कॉम्पल फूटती है और वो पौधे में कन्वर्ट होती है, और वो पौधा एक दिन आता है कि तनावर दरख्त बनता है, और अल्लाह की रहमत अगर हो तो उस पे फल फूल भी लगते हैं जिससे इंसानियत को फायदा होता है।
और यही बीज जो है और यही दाना अगर रखा रहता तो शायद खराब हो जाता, सड़ जाता, कूड़े के ढेर में चला जाता और किसी काम नहीं आता। हमारी जिंदगी में ऐसी मिसालें मौजूद हैं, लेकिन बाज़ औक़ात हम
کبوتر کی طرح آنکھیں بند کیے ہوئے ہوتے ہیں تو ان کو کھول لیجئے اور اپنی زندگی پہ اپنی نشو نما پہ غور کریں تو بہت ساری چیزیں ایسی ہیں کہ اگر وہ ٹوٹتی نہیں تو اس سے اچھی آپ کو ملتی نہیں. کہ جب ایک چیز کو ہم ڈیمولش کرتے ہیں کہہ لیجئے ظاہری اعتبار سے اور اس کو ختم کرتے ہیں تو پھر دوسری چیز برآمد ہوتی ہے. لیکن اس کے ساتھ ہی پہلے ہم اگلی تصویر کی طرف بڑھیں. ایک بات عرض کرتا چلوں کہ آج کی ساری جو گفتگو ہوئی کہ کوئی ٹوٹتا ہے, کسی پہ مصیبتیں آتی ہیں, آزمائش سے گزرتا ہے تو پھر وہ کسی اچیومنٹ پہ پہنچتا ہے, کسی منزل پہ پہنچتا ہے. تو جو اس آزمائش سے گزر رہا ہے یہ ساری باتیں اس کے لیے ہیں. کسی کو گزارنے کی آپ کوشش نہیں کیجیے گا کہ کیونکہ میں تمہیں بڑا کرنا چاہتا ہوں, میں تمہیں کامیاب دیکھنا چاہتا ہوں, لہٰذا میں تم پہ ظلم کروں گا, میں تم پہ تنگی کروں گا, میں تمہارے اوپر زندگی کے دروازے بند کروں گا اور اس کے جواب میں یہ کہوں گا کہ میں تمہارا بھلا چاہتا ہوں, تمہیں کامیاب ہوتا ہوا دیکھنا چاہتا ہوں. تو اس سے بھی اپنے آپ کو بچانا ہے. اللہ نہ کرے ایسا نہ ہو کہ ہم ایک اچھی بات کا سہارا لے کر برا کام کرنے نکل جائیں. بڑھتے ہیں اگلی تصویر کی طرف اور اس تصویر میں دیکھتے ہیں کیا ہے. اچھا جی, 3, 2, 5 افراد کھڑے ہوئے ہیں اور ایک ہاتھ میں 5 انگلیاں ہیں. ٹھیک ہے جی, تصویر تو میرا خیال ہے واضح ہے تو شروع کرتے ہیں. اور وقار بھائی آپ سے پوچھتا ہوں کیا دیکھ رہے ہیں آپ؟
ایک جملے میں اگر کہیں تو یہ دیکھ رہے ہیں کہ کوئی ڈوب رہا ہے اور دنیا تماشا دیکھ رہی ہے, کوئی مصیبت میں ہے اور لوگ جو ہے وہ اپنے ویوز کے چکر میں ہیں, جو آج کے دور کے اندر بھی ایک یوں کہہ لیجیے فتنے کی باقاعدہ روپ اختیار کرتا چلے جا رہی ہے. یہ بات کہ صرف اپنے ویوز کے لیے کہ یہ ویڈیو مل جائے, کوئی ایسی پکچر ہمیں مل جائے, کوئی ایسا ہم کسی سے انٹرویو حاصل کر لیں, کوئی بات حاصل کر لیں کہ وہ وائرل ہو جائے, وائرل ہو جائے ہمارا چینل جو ہے وہ بڑھتا چلا جائے.
آپ کہہ رہے ہیں فیک نہیں ہے, اوریجنل سوسائٹی کی صورتحال یہی ہے.
ہاں ایسا ہوتا ہے معاشرے کے اندر اور بہت خراب صورتحال, کیونکہ اس کے پیچھے جو ہے وہ پیسہ آ گیا کہ جتنے ویوز اتنی ارننگ اتنا پیسہ. تو اس کے لیے باقاعدہ ایسی صورتحال کچھ میں نے دیکھی پڑھی کہ کسی چیز کو باقاعدہ خراب بنا کر پیش کیا گیا اور ایک مشن بنا لیا, کیونکہ لوگوں میں بھی نارملی نیگیٹیوٹی جو ہوتی ہے وہ زیادہ قبولیت حاصل کرتی ہے. اگر میں آپ کے خلاف کوئی باتیں شروع کر دوں آ کے تو شاید زیادہ دیکھا جائے, اور میں مہروز بھائی کی تعریف میں اگر 5 منٹ باتیں کروں اس میں کیا ہے. ہاں میں کچھ اندر کی
تعریفوں میں باتیں مجھے بری نہیں لگی,
آپ کو بری نہیں لگے گی لیکن دنیا اس کو اتنا نہیں, یعنی جو ایک مثال کے طور پر تو نیگیٹو باتیں میں کروں تو بڑے ویوز کے بھائی ہے کسی کے جو ہے وہ دھجیاں اڑا رہے ہیں یا یہ ہو رہا ہے. تو اس کے لیے بہت کچھ آج کے معاشرے میں خراب کیا جا رہا ہوتا ہے, کسی کی زندگی خراب کر دی جاتی ہے صرف اپنے چند ویوز اور لائکس کے.
نیوز نیگیٹو ہی بنتی ہے ہماری یہاں اور ویوز بھی اسی پہ زیادہ تر آ رہے ہوتے ہیں. دانش بھائی کیا ارشاد فرمائیں گے؟
مہروز بھائی اس پکچر کو دیکھتے ہوئے سب سے پہلا جو ایسے کہ ون لائن سینٹنس اگر بولا جائے تو ڈونٹ بیکم اے کریئٹر, کانٹینٹ کریئٹر, بیکم اے ہیلپر. اچھا یہ ایک پازیٹیو وے میں بھی ایک نیگیٹو وے میں بھی ہے. پازیٹیو وے میں ہم اگر بات کریں تو وہ اس سینس میں کہ اگر کہیں کوئی چیز نیگیٹو ہو رہی ہے اور اس دور میں بہت سی ایسی چیزیں جو آج بھی الیکٹرانک میڈیا یعنی ہمارا ٹی وی چینلس کے اوپر کچھ پابندیوں کی وجہ سے کچھ چیزیں چینلز میں نہیں چل پاتی ہیں, لیکن سوشل میڈیا جو کہ جیسے کہ ہم سب کو پتہ ہے کہ آزاد ہے, اس پہ کچھ بھی کانٹینٹ اپلوڈ کر کے دنیا میں ہر جگہ وائرل کیا جا سکتا ہے. تو کچھ ایسی چیزیں جو چینل پہ نہیں چل سکتی لیکن عوام کو اویئرنیس دینی اگر اس چیز کی تو وہ اس سینس میں یہ ایک چیز سمجھ آتی ہے کہ پازیٹیو ہے. لیکن اگر اس کو دوسرے اینڈ پہ دیکھا جائے کہ اگر ایک بندہ مشکل میں ہے, پریشانی میں ہے اور آپ اتنی سخت رکھتے ہیں کہ آپ اس کی مدد کر سکتے ہیں اور وہاں اگر آپ کھڑے ہو کے ایز اے کانٹینٹ کریئٹر بن کے اس کو کانٹینٹ کریئٹ کر رہے ہیں کہ یہاں یہ ہو رہا ہے, ایک بندہ ہے مشکل میں اور ہم مدد نہیں کر رہے اور قدرت رکھتے بھی ہیں, تو وہاں یہ ایک نیگیٹو ایکسپیکٹ ہے کہ ایسا نہیں ہونا چاہیے.
ٹھیک ہے, سوشل میڈیا کی کوئی باؤنڈریز نہیں ہے, حالانکہ دنیا میں ہر چیز کی باؤنڈریز ہیں. تو ہم جو ہیں ہیلپر بنے, اس طریقے کے کریئٹر نہ بنے, کانٹینٹ کریئٹر. ویسے ہم بھی کانٹینٹ کا کام کرتے ہیں تو بڑا عجیب سا لگ رہا ہے سنتے ہوئے, نیگیٹو ویوز کے ساتھ کانٹینٹ کریئٹر, لیکن بہرحال ہماری فیلڈ الگ ہے اور یہ جو آپ بات کر رہے ہیں الگ ہے. عبد الواجد بھائی کیا ارشاد فرمائیں گے؟
جی پکچر کو دیکھ کے تو واضح ہی ہے کہ یہی پیغام دیا جا رہا ہے کہ ایک شخص ڈوب رہا ہے, دوسرے اس کی مدد کر سکتے ہیں, لیکن وہ اس کی مدد کرنے کے بجائے وہ ویڈیو بنانے میں مصروف ہیں. اچھا میں اس کو ایکسپلین نہیں کروں گا, میں خود ایک سوال کروں گا آپ سے بھی اور آڈینس سے بھی کہ آپ خود سوچیں
جی
کہ کیا یہ تصویر ہمارے معاشرے کی مکمل عکاسی کرتی ہے, ہماری سوسائٹی کی مکمل عکاسی کرتی ہے؟ نہیں, ایسا نہیں ہے,
بالکل نہیں.
کچھ لوگ ہوں گے ایسے نادان جو ایسا کرتے ہوں گے, لیکن ایک بہت بڑی تعداد ابھی بھی ایسی ہے کہ جو کسی کو مشکل میں دیکھتی ہے تو اس کی مدد کرنے کی کوشش کرتی ہے. تو آئی بلیو کہ یہ تصویر جو ہے نیگیٹیوٹی پھیلانے کا ایک ذریعہ تو ہے, لیکن یہ معاشرے کی عکاس نہیں ہے.
یعنی آپ کہہ رہے ہیں تصویر بھی تصویر کا ایک رخ ہے.
ہاں جی, ایک رخ ہے. عموماً مسئلہ یہ جو آپ نے بہت خوبصورت بات ارشاد فرمائی کہ خبر تو بنتی ہی وہ ہے جو نیگیٹو چیز ہوتی ہے, ٹھیک ہے. حالانکہ بہت سی ایسی چیزیں ہوتی ہیں جو زندگی میں ہو رہی ہوتی ہیں وہ پازیٹو ہوتی ہیں, لیکن ان کی خبر نہیں بنتی. آپ نے یہ تو سنا ہوگا کہ سڑک کنارے جو ہے وہ ایک شخص کا ایکسیڈنٹ ہوا, اس کی بائک گر گئی اور کسی نے اس کی مدد نہیں کی اور لوگ جو ہے وہ موبائل پہ صرف ویڈیو بناتے رہے. لیکن ایسے سینکڑوں نہیں ہزاروں واقعات ہیں کہ جہاں کہیں کوئی ایکسیڈنٹ ہوا ہے, ہماری جو ہے ریسکیو ٹیم پہنچے, اس سے پہلے جو شہری ہیں وہ اپنے طور پر اس کی مدد کرنے کی کوشش کرتے ہیں.
میں عبدالواجد اس میں دو مثالیں اگر ایڈ کروں.
میں ایڈ کروں, آپ نے یہ تو دیکھا ہوگا کہ لوگ بتا رہے ہوں گے کہ بھری ہوئی سڑک پر کسی شخص کا پیٹرول ختم ہو گیا اور وہ بائک کو دھکیل کر 2 کلومیٹر دور جو ہے وہ لے کر جا رہا ہے پیٹرول پمپ کے پاس. لیکن کیا آپ نے یہ منظر نہیں دیکھا کہ جب اس کا پیٹرول ختم ہوتا ہے تو 4 بائک والے 5 بائک والے آتے ہیں, وہ کہتے ہیں بھائی ہم آپ کی مدد کرتے ہیں, اور کراچی کا ایک مخصوص سٹائل ہے, وہ آئیں گے پاؤں سے اس کو ٹو کریں گے اور پھر اس کو جو ہے وہ پیٹرول پمپ پہ چھوڑ دیں گے. تو آئی بلیو کہ نیگیٹیوٹی ہے لیکن اتنی نہیں ہے جتنی اس تصویر میں دکھائی جا رہی ہے.
ٹھیک,
چلے یہ ٹو والی بھی ذرا کلیئر کر دیے گا, کیونکہ دنیا بھر میں مدنی چینل دیکھا جاتا ہے, تو یہ یہیں کی کوئی خصوصی ڈش ہے یا اور جگہ بھی اویلیبل؟
لوگ یہی کہتے ہیں جو دوسرے شہروں سے دوسرے ممالک سے آتے ہیں, وہ کہتے ہیں کراچی کی خصوصیات میں سے خصوصیت یہ بھی ہے کہ اگر آپ کی بائک میں پیٹرول ختم ہو گیا ہے, کسی بھی وجہ سے آپ کی بائک اسٹارٹ نہیں ہو رہی ہے, چل نہیں پا رہی ہے انجن کے ساتھ, تو کوئی بھی غیبی مدد آپ کو فوراً مل جائے گی. اچانک سے ایک ان نون پرسن آئے گا اور وہ آپ کی بائک دھکیلنا شروع کر دے گا, آپ مڑ کے دیکھیں گے تو وہ صرف یہ کہے گا چلو چلو میں ہوں, اور بعض اوقات تو وہ اپنی منزل سے آؤٹ روٹ پہ آپ کو پہنچا کر جائے گا, اور اس کا میں عینی شاہد ہوں کہ ایسا ہوا ہے,
ایکسپیرینس ہے
میرے ساتھ خود ہوا.
میں دو مثالیں دیتا ہوں آپ کو جو شاید ہر گھر میں اس کا مشاہدہ کم از کم ہوگا. نمبر ایک, ہمارے یہاں کسی گاڑی کا بائک کا اگر سائیڈ اسٹینڈ کھلا ہوا ہے, یہ کیونکہ کراچی میں ٹریفک, ظاہر سی بات ہم کراچی میں ہیں تو مثال بھی پھر یہاں کی دے رہا ہوں میں, ٹریفک بھی ہے اور بائکس تو مطلب بے انتہا بائکس ہیں, جب نکلتی ہیں تو پھر وہ
سمندر ہے
بائک کا. تو میں نے یہ نوٹ کیا ہے کہ کسی بائک کا سائیڈ اسٹینڈ اگر کھلا رہ جائے تو جناب کوئی نہ کوئی اس کو بائک والے کو آواز دے کر اشارہ کر کر, یہاں تو اشارہ بھی چلتا ہے, اسٹینڈ کا اشارہ مشہور ہے, اور وہ فوراً کیچ بھی ہو جاتا ہے, اسے کوئی دوسری بات نہیں سمجھی جاتی, یہی سمجھا جاتا ہے کہ جناب آپ کا اسٹینڈ کھلا ہوا. اچھا اسٹینڈ تو ایک خطرے والی بات ہے نا کہ ایکسیڈنٹ ہو سکتا ہے, یوں ہو سکتا ہے, لیکن بعض اوقات یوں ہوتا ہے کہ گاڑی چاہے کار ہو چاہے بائک ہو, آپ نے رات کو جب پارک کی ہے اپنے گھر پر اپنے گھر کے باہر کہیں پر بھی, تو آپ لائٹس آف کرنا بھول گئے, بعض اوقات وہ اگنیشن کے ساتھ ہی ہوتا ہے, تو آپ نے جب گاڑی صبح اسٹارٹ کری ہے تو صبح تو سورج نکل آیا اور آپ تو گاڑی کے اندر بیٹھ چکے ہیں, باہر تو ہے نہیں, تو آپ کو فیل نہیں ہوتا, آپ اس کو اگنور کر جاتے ہیں کہ گاڑی کی لائٹس جل رہی ہیں, تو اس کا بھی لوگ اشارہ کر رہے ہوتے ہیں, یوں کر کے اشارہ کرتے ہیں اور ڈرائیور بھی فوراً اس کو کیچ کر لیتا ہے. اسی طرح ایک اور مثال عرض کر دوں, اور یہ اس لیے کہ عبدالواجد بھائی نے بالکل درست بات کی, تصویر تو یہ پروگرام میں پیش کی ہے اور ہم نے سلیکٹ کی ہے, لیکن واقعتاً یہ تصویر کا ایک رخ ہے. گاڑی وغیرہ میں یا بائکوں پر بھی اللہ تعالیٰ برکت عطا فرمائے, مسلمان خواتین پردہ کرتی ہیں الحمدللہ, بہت بڑی تعداد ہے جو پردہ کرتی ہے, چادریں لیتی ہیں, عبایا لیتی ہیں, تو بعض اوقات ان کے عبایا وغیرہ اس کنڈیشن میں ہوتے ہیں کہ یا تو وہ گاڑی کے دروازے سے باہر ہوتے ہیں تو کیچڑ وغیرہ لگنے کا اندیشہ ہوتا ہے, یا بائک پر ہیں تو وہ ویل وغیرہ میں آ کے ایکسیڈنٹ ہونے کا خطرہ ہوتا ہے, تو کوئی نہ کوئی وہ انڈیکیٹ کر دیتا ہے کہ جناب یہ کپڑا لٹک رہا ہے بائک کے باہر, چادر یا بائک کا کوئی پہلو لٹک رہا ہے, یا یہ ساری وہ چھوٹی چھوٹی سی چیزیں ہیں
कि अगर आप इनको जोड़ते चले जाए ना तो एक बड़ी पॉजिटिव और बड़ी खूबसूरत पिक्चर ड्रॉ होती है जिसको हम इग्नोर कर रहे हैं। बहरहाल असद भाई की तरफ।
जी, इस तस्वीर में दो तीन पैगाम है। एक हदीस पाक है, इदा लम तस्तही फसना माशेता, ऐसे मौके पर मदद करने के बजाय अगर कोई अपने किसी जाती मनफियत के लिए, जो कि नेगेटिव है यहाँ पर, ये काम करता है और मदद नहीं करता बावजूद कुदरत के, तो उसके बारे में तो यही कहा जा सकता है कि उसे हया करनी चाहिए और मदद करनी चाहिए, वरना तो एक अजीबोगरीब ये माजरा है, मामला है। दूसरा, इसके अंदर टेक्नोलॉजी का गलत इस्तेमाल। हालांकि टेक्नोलॉजी है, मोबाइल एक डिवाइस है, आप इसका बहुत अच्छा इस्तेमाल कर सकते हैं, लेकिन इस तस्वीर को देखकर हम एक मुहावरा जेहन में आ रहा है कि बंदर के हाथ में उस तरह, तो यहाँ पर इसका ये इस्तेमाल नहीं था, इसका इस्तेमाल जो है वो कुछ और था, लेकिन जब गलत हाथों में आएगा तो उसका गलत इस्तेमाल होगा। एक और पहलू ये भी जेहन में आ रहा है कि जिसने इसको, मैं थोड़ा सा यूं इमेजिनेशन कर रहा हूं कि एक और शख्स है जिसने इन सब की पिक्चर बनाई,
ठीक है, मदद तो वो भी नहीं, पूरे सीन की पिक्चर भी तो किसी ने बनाई,
तो मदद तो उसने भी नहीं की,
ठीक।
तो वो एक मिसाल है ना कि एक शख्स ने कहा कि नमाज के दौरान बोल पड़ा, जमात में खड़े थे तो एक ने कहा भाई तेरी नमाज टूट गई,
नमाज में बोले
खुद तो बोल दिया, उसने कहा भाई तू भी तो एहतियात कर लेता, तेरी भी तो टूट गई उसको बता के। तो जिसने इसकी पिक्चर बनाई, अगर वो मैं अपने आप को रख के गौर करूं, क्या ऐसे मौके पर मैं फकत एतराज करता हूं, उससे दूसरों की कोताही देखता हूं, या अगर मैं वहां पर होता तो क्या करता, कहीं ऐसा तो नहीं कि मैं भी इन्हीं के अंदर ही शामिल हूं, उनकी मिस्टेक देख रहा हूं और अपने आप पे गौर ना कर रहा हूं।
बहरहाल बातें तो यकीनन बहुत हो सकती हैं, क्योंकि मेरे साथ जो अफराद बैठे हैं ये यूज टू भी हो गए। एक बात ये भी है, प्रोग्राम का भी जो है ना, मतलब वो रखना चाहिए, भरम रखना चाहिए। एक तो माशाल्लाह है ही आपकी राय बहुत मोहतरम है मेरे लिए, लेकिन एक बात ये भी है, यूज टू होते जा रहे हैं तो अब वो पहले से तैयारी होती है कि जनाब चार अफराद हैं तो हमें पांचवी राय भी रखनी है। बढ़ते हैं अगली पिक्चर की तरफ और वहां से भी कुछ सीखने की कोशिश करते हैं। अच्छा जी, दानिश भाई क्या दिख रहा है?
महरूज भाई, इस पिक्चर को अगर मैं अपने इस जाविये से देखूं कि ये जो बर्निंग जो हमारी तीलियां हैं और जो अनबर्न है, एक तरफ नेगेटिव और एक तरफ पॉजिटिव, अगर कहीं से एक नेगेटिव वाइफ चली आ रही है या कोई एक नेगेटिव चीज चली आ रही है और मेरे एक स्टेप बैक करने से, रोकने से, रुकने से, उसको आगे स्प्रेड ना करने से अगर एक बुराई रुक जाती है, तो मेरे ख्याल है कि मुझे वो स्टेप बैक कर लेना चाहिए और उस नेगेटिविटी को वहीं स्टॉप होने देना चाहिए, ना कि मैं भी उसी का पार्ट बन के और उस नेगेटिविटी को आगे स्प्रेड होने में उसका साथी बन जाऊं।
माशाल्लाह, बहुत अच्छी राय दी आपने। अब्दुल वाजिद, पिक्चर आपने देख ली?
हाँ जी, ये जो पिक्चर है महरोज भाई, इस पिक्चर में अगर आप दाएं से बाएं चलें
जी
तो और चीज है, बाएं से दाएं चलें तो और चीज है।
ओहो, नया रुख लाएं आपके लेफ्ट राइट।
तो यानी आप जब इसको बाएं से चलते हैं जहाँ पे वो मैचस्टिक जली हुई है,
ठीक है, जले हुए साइड से चलते,
जले हुए साइड से चलते हैं, तो जली हुई साइड जो है वो बुराई को रिप्रेजेंट कर रही, गुनाह को रिप्रेजेंट कर रही, फॉर एग्जाम्पल,
ठीक है।
तो अब वो आखिरी जो तीली जली है उससे ये इफेक्ट आगे जाना था, लेकिन बीच से एक तीली मिस हो गई, तो वो जलने का इफेक्ट आगे नहीं जा सका। तो इसी तरीके से अगर आप उस तरफ से चलेंगे
जी
तो आप पॉजिटिव इफेक्ट को आगे ले जा सकते थे, ठीक है। तो यानी नेक आमाल और बुरे आमाल बाज़ औक़ात जारी आमाल में कन्वर्ट हो जाते हैं। अगर आप कोई बुरा अमल कर रहे हैं तो अल्लाह ना करे, अल्लाह ना करे वो ऐसा अमल ना हो कि जो गुनाह गुनाहे जारिया आपके लिए बन जाए। स्पेशली लाइक जैसे सिंगिंग है, मैं एक मिसाल देता हूँ। अब गाना गाने वाला जो है वो आज से 50 साल पहले गाना गा के इस दुनिया से रुखसत हो गया
जी,
तो अब उसके बाद जो लोग वो फिसकिया वो गलत गाने सुनेंगे तो वो तो गुनाह में मुबतला होंगे, लेकिन जो उस गाने को गाने वाला है उसको भी इस गुनाह में से गुनाहों का हिस्सा जो है मिलता रहेगा।
चोरी सिखा दी किसी को,
हाँ चोरी सिखा दी किसी को। और इसी तरीके से अगर आप कोई अच्छा अमल करते हैं और वो अच्छा अमल जो है वो जारी अमल है, जैसे आपने कुरान पाक पढ़ाया, आपने किसी को आलिम बनाया और वो आलिम जो है वो आगे उसने आलिम बनाया, तो अब उन उलमा का सोचें कि जो आज से 1000 साल पहले जो है जिन्होंने तदरीस की, उलमा बनाए, आज वो इस दुनिया से रुखसत हो चुके हैं, लेकिन उनके इल्म का फैजान जो है वो आज 1000 साल के बाद भी बाकी है। हदीस की असनाद में उनका नाम आता है, सिलसिला तरीकत में उनका नाम आता है, इसी तरीके से असातिज़ा की फहरिस्त में उनका नाम आता है, बड़े बड़े लोग उनकी तरफ मंसूब होना अपने लिए बायस नजात और काबिल फ़ख्र समझते हैं। तो ये सब हमारे हाथ में है कि हम नेकी के रास्ते को इख्तियार करते हैं या हम बुराई की तरफ जाते हैं। तो अल्लाह ताला हम में से हर एक को नेकी के रास्ते पर चलने की ही तौफीक अता
फरमाए। ठीक है, ये एक चेन है, एक सर्कल है, एक रिपल इफेक्ट जो है वो आगे बढ़ रहा था, अब वो हमारे ऊपर है कि हम पॉजिटिव पहुंचाएं या नेगेटिव पहुंचाएं। असद भाई क्या इरशाद फरमाएं?
अपने अमल को छोटा ना समझें, नेकी कोई भी हो बज़ाहिर छोटी ही क्यों ना हो वो छोड़नी नहीं चाहिए। और ये बंदा गौर न करे कि यार इतनी बड़ी आग है, मेरे एक के बचाव से वो आग कहाँ रुकेगी, ऐसा जरूरी नहीं है। हो सकता है अल्लाह पाक आपकी वजह से आपको सबब बना दे किसी बहुत बड़ी बुराई के रुकने का। ये जो हम ज़हन बाज़ औक़ात बना लेते हैं लोग, यार सभी कर रहे हैं तो मुझसे क्या फर्क पड़ेगा,
मेरे करने से क्या हो जाएगा,
या ये कहते हैं कि यार इतने सारे कोशिशें कर रहे हैं लेकिन मैं अगर कोशिश नहीं करूंगा तो क्या होगा। तो दोनों सूरतों में अपने अमल को छोटा ना समझे, मेरे बस में जो है वो मैं करूं, हो सकता है कि अल्लाह पाक उसी अमल की बरकत से मुझे भी महफूज रखे और बहुत सों को बचाने का मैं सबब बन जाऊं। अगर हर तीली अपने बारे में यही सोचे कि मेरे नीचे आने से क्या होगा, तो फिर आग कभी नहीं रुकेगी। तो माशरे में बुराई कितनी ही क्यों ना हो, अगर आप अकेले पूरे मोहल्ले में से उस बुराई से बचे हुए हैं तो इस पर अल्लाह पाक का शुक्र अदा करें। हो सकता है अल्लाह पाक आपकी सोबत से दूसरों को भी महफूज फरमाए।
सुभान अल्लाह जी, सही सर।
बहुत अच्छे पहलुओं पर गुफ्तगू हो गई। अब इसको एक थोड़े अलग अंदाज से अगर हम देख लें कि वैसे तो ये तीलियां जली हुई हैं, सोख्ता है, तो सोख्तगी या जला हुआ होना जाहिर बुराई की तरफ और फसाद और खराबी की तरफ इशारा करता है। लेकिन अगर हम इसे दूसरे अंदाज से देखें तो ये जो तीलियां थी इनका मकसद क्या है, क्यों बनाई जाती है?
जलाने के लिए,
तो उनका जलना ही जरूरी है, उनका मकसद ही है कि वो जलें, और वो जलेंगी तो काम की है, जो नहीं जली वो अपने मकसद पर नहीं है। तो जो जल गई उन्होंने अपना मकसद हासिल किया, और जो पीछे हट गई वो अपने मकसद में नाकाम है। तो हमें ये सोचना चाहिए कि हमारा मकसद हयात क्या है। मकसद हयात यकीनन अल्लाह पाक की इबादत है, जो इसमें कामयाब है, जो ये करने में कामयाब है, वही दरअसल कामयाब है। और जलने से जहाँ तक बात है, तो जलने पे मैंने कहा वैसे नॉर्मली जहन जाता है खराबी की तरफ, सोख्ता का लफ्ज़ भी यूज़ किया। अगर आला हज़रत को देखें तो वो तो फरमाते हैं रौनक बज़्म जहाँ है आशिकान सोख्ता, कह रही है शम्मा की गोया ज़बान सोख्ता, यानी शम्मा जो जल रही है उसकी जलती हुई ज़बान ये कह रही है कि मैं ही रौनक हूँ, मैं जली हूँ तो यहाँ रौनक है। तो जो याद इलाही में और अल्लाह की मोहब्बत में जलने वाले दिल हैं वही रौनक वाले होते हैं, वही कामयाब होते हैं, उन्हीं की वजह से रौनक हुआ करती हैं। और इसीलिए अल्लाह ने कहा ना, ए रजा मजमून सोजे दिल की रिफत ने किया जमीन सोख्ता को आसमान सोख्ता। जो आशिकाने रसूल के जो दिल होते हैं, जो इश्क इलाही में जले हुए दिल होते हैं, यानी औलिया इकराम के दिल, और फिर उनका ही फैजान आम होता है। और वही आप दावत इस्लामी की सूरत में भी ये मंजर देख सकते हैं कि एक मोहब्बत इलाही वाला दिल है, उसने कितनों को रोशन कर दिया, किस तरीके से आगे बात फैलती चली गई। तो ये अंदाज भी हो सकता है चीज को देखने,
यानी कबाब आहू में भी ना पाया
मजा
जो दिल के कबाब में है।
मेरे दिल को दर्द उल्फत वो सुकून दे इलाही, मेरी बेकरारियों को ना कभी करा रहा है, ऐसी इश्क की आग लगे इश्क मुस्तफा की, मोहब्बत इलाही की,
तेरे सदके जलने से छुटे सस्ते, जो आग बुझा देगी वो आग लगाए।
सुभान अल्लाह। तो बहरहाल तय ये हुआ कि जले या जलने से बचे, दोनों सूरतों में कुछ पॉजिटिव होना चाहिए। क्योंकि जो पहले बात हो रही थी हमारी, तीन इस्लाम भाई ने, असद भाई ने, हमारे दानिश भाई ने, अब्दुल वाजिद भाई ने बात की, वो ये कि जो नहीं जले हैं उनको नेकियों से ताबीर किया, और जो जल चुके थे
उनको बुराई से ताबीर किया और उसी हवाले से गुफ्तगू हुई, लेकिन सैयद वकार शाह साहब ने हमारे इसके अपोजिट किया। लेकिन अपोजिट में भी वो पहलू वही, मंजिल वही आ रही है, मंजिल वही आ रही है कि अल्लाह ताला की फरमाबरदारी और मखलूक खुदा की बेहतरी। और यहाँ पे एक पहलू मैं भी अर्ज करता ही चलूं कि देखें बहुत बहुत मरतबा जिंदगी में ऐसा होता है कि जब आप कुछ पॉजिटिव करने जा रहे होते हैं तो आप ना किसी मिंबर और मेहराब पे नहीं होते, किसी स्टेज पर नहीं होते, बल्कि आपको नीचे उतरना पड़ता है उसके लिए। तो अगर किसी पॉजिटिव चीज के लिए चंद कदम आप नीचे आ जाते हैं, अपनी हैसियत से नीचे आ जाते हैं, अपना जो लाइफ स्टाइल है उससे नीचे आ जाते हैं, या जो आपका मनसब है उससे नीचे आ जाते हैं, और उसका एक इफेक्ट ऐसा पड़ता है कि आगे की सीरीज पूरी सीधी हो जाती है, पूरी लाइन सीधी हो जाती है, पूरी बाजू का नस्लों पे इफेक्ट वो पड़ रहा होता है। तो ऐसा कर लीजिए, ऐसा करने से आप वक्ती तौर पर मुमकिन है कि छोटे हो जाएं, लेकिन अल्लाह ने चाहा तो अल्लाह ताला आपको रिफत अता फरमाएगा कि अल्लाह के लिए जो आजिजी इख्तियार करता है तो अल्लाह ताला उसे रिफत अता फरमाता। और यकीनन ये सारी बातें जो हो रही हैं इसीलिए हो रही हैं कि अल्लाह पाक की रजा हासिल की जाए। हमारे प्रोग्राम का वक्त भी इख्तिताम को पहुंचा, मेहमानों का भी शुक्रिया अदा कर दूं, माशाल्लाह बड़ी पाबंदी से तशरीफ ला रहे हैं अपनी मसरूफियात के साथ साथ, और जाहिर सी बात है एक पिक्चर होती है उसमें मुख्तलिफ राय भी देनी होती है, और एक नीयत मेरा हुस्न ज़न ये भी होती है कि हम अपने प्रोग्राम को इस तरीके से लेके चलें कि मदनी चैनल के नाज़रीन ना सिर्फ देखें बल्कि इससे सीखें भी और उनकी ज़िंदगियों में एक पॉजिटिव चेंज आए, एक ऐसा चेंज आए कि जिसके ज़रिए से वो जन्नत के महल तक पहुँच सकें। अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए। मदनी चैनल देखते रहिए, सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
आपकी राह क्या कहते हैं, आपकी राह क्या कहते हैं, आपकी राह।